यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। आत्मनिर्भर शिक्षालाई सरकारले प्राथमिकता सहित अघि बढ़ाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। विधिको शासन कायम गर्ने सरकारको प्रयासमा प्रतिपक्षी दलको सहयोग रहने गृहमन्त्री रमेश लेखकको विश्वास। पाठेघर क्यान्सर विरूद्धको खोप एचपीभी निशुल्क दिँदै आएको खोपको सूचीमा समावेश। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलमाथिको महाभियोग प्रस्ताव संसदबाट पारित। र एनपीएल क्रिकेट अन्तर्गत आजका खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज विजयी।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ़ने विश्वास व्यक्त गर्नुभएको छ। काभ्रे प्लाञ्चोकको धुलीखेल स्थित काठमाडौँ विश्वविद्यालय केयूको 30 दीक्षान्त समारोहलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले रोजगारी खोज्ने शिक्षा नभई रोजगारी सृजना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढंगले सरकार अघि बढ़ने बताउनुभयो। केयूका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले विद्यार्थीलाई पढ़ाईसँगै रोजगारीमा जोड़दै आत्मनिर्भर बनाउन देशका नमूना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उल्लेख गर्नुभयो। प्रमाणपत्रले मात्रै दक्ष नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रस्ट्याउने बताउनुहुँदै प्रधानमन्त्री ओलीले सिप र उत्तरदायित्वबाट विद्यार्थीले देश र नागरिकको पहिचान कायम राख्नुपर्ने बताउनुभयो। कार्यक्रममा भारतको पटनास्थित इण्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीका निर्देशक प्रोफेसर त्रिलोकनाथ सिंहले व्यापार शिक्षा र अनुसन्धानका क्षेत्रमा भएको पारस्परिक सम्बन्ध र नवप्रवर्तनका क्षेत्रमा दुई देशको साझेदारीले साझा प्रगति र दिगो विकासका मार्ग प्रशस्त गरेको बताउनुभयो। त्यस अवसरमा विश्वविद्यालयका विभिन्न संकायका 1,265 जना विद्यार्थी दीक्षित भएका छन्। उपराष्ट्रपति राम सहाय प्रसाद यादवले काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई घर आँगनमै सरकार रहेको आभास गराएको बताउनु भएको छ। 30 महानगर दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले महानगरले मतदातालाई प्रवाह गरेका सेवा अन्य स्थानीय तहका लागि अनुकरणीय रहेको उल्लेख गर्नुभयो। उपराष्ट्रपति यादवले शहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली सुधार, हरियाली प्रवर्धन, मठ मन्दिर जस्ता सम्पदाको संरक्षण, पोखरीको पुनस्थापना, एकीकृत शहरी विकास गरेकामा महानगरको सराहना गर्नुभयो। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले 77 जिल्लाका नागरिकका लागि बस्न लायक महानगर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो। उपप्रमुख सुनिता डंगोलले पूर्वाधार विकासलाई महानगरले पहिलो प्राथमिकतामा राखेको जानकारी गराउनुभयो। काठमाडौँ महानगरपालिकाले 30 वार्षिक उत्सवको अवसरमा विभिन्न क्षेत्रका महानुभावहरूलाई जनही 1,50,000 रूपियाँ सहित सम्मान गरेको छ। लोक गायन क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्दर, स्वास्थ्य सेवाबाट क्षेत्रबाट डाक्टर अरूण सायमी, राजनीति र सामाजिक सेवातर्फबाट महानगरका पूर्व प्रमुख पीएल सिंह, कलाकारिता अन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के सुन्दरलाई सम्मान गरिएको हो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले पूर्वाधार विकास निर्माण सम्बन्धी काम प्राथमिकताका आधारमा अघि बढ़ने बताउनु भएको छ। भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले विधि र आवश्यक प्रक्रिया अनुसार प्राथमिकताका आधारमा विकास निर्माण सम्बन्धी काम अघि बढ़ाइने उल्लेख गर्नुभयो। पूर्वाधार निर्माणका लागि योजना सहित संरचना बनाउन समय लाग्ने भन्दै वहाँले बनेका विशेष संरचनाहरू सञ्चालन प्रक्रियामा अघि बढ़ाइएको बताउनुभयो। उपप्रधानमन्त्री सिंहसँगै चितवन पुग्नुभएका गृहमन्त्री रमेश लेखकले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्नुहुँदै प्रमुख प्रतिपक्षी दल जिम्मेवार रूपमा प्रस्तुत भई संविधान, देश र जनता केन्द्रित कामका लागि सरकार र सरोकार भएका आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने बताउनुभयो। मुलुकमा कानूनी राज्य स्थापनासँगै विधिको शासन कायम गर्न सरकार लागि परेको बताउनुहुँदै उहाँले सरकारको यो काममा प्रतिपक्षी दलले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। परासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटमा गृहमन्त्री लेखकले मुलुकमा दिगो विकास शान्ति सुशासन तथा समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। वहाँले स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन नसकेको सुशासन कायम र विकास निर्माणका काम पनि द्रुत गतिमा अघि बढ़न नसकेपछि वर्तमान गठबन्धन सरकार गठन भएको हो भन्नुभयो। फरक प्रसंगमा वहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमण सफल भएको उल्लेख गर्नुहुँदै छिमेकी मुलुकसँग सुमधुर र सौहार्दपूर्ण सम्बन्ध कायम रहेको बताउनुभयो। नेकपा एमाले केन्द्रीय संगठन विभागको आयोजनामा आजदेखि पार्टी को कामका विषयमा राष्ट्रिय कार्यशाला शुरू भएको छ। तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयको दुई दिने कार्यशालामा महासचिव शंकर पोखरेलले मिशन 2084 आधारित वार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट पार्टीलाई नभएको बताउनुभयो। महासचिव पोखरेलले स्थानीय तहको उपनिर्वाचनको मत परिणामले विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहजनक हुनुपर्नेमा त्यस्तो नभएको बताउनुभयो। स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीलाई नयाँ गतिका साथ अगाडि बढ़ाउन कार्यशाला आयोजना गरिएको जानकारी गराउनुभयो। नेकपा एमालेका उपमहासचिव एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नयाँ ढंगले पार्टीका काम कार्यवाहीलाई अघि बढ़ाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। एमाले लमजुङ काठमाण्ड सम्पर्क मंचद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा वहाँले संगठन विस्तार तथा जनसरोकारका मुद्दामा केन्द्रित हुन आग्रह गर्नुभयो। उपमहासचिव गुरूङले पार्टी नेतृत्व र सरकार विरूद्धको घेराबन्दी तोड्ने गरी योजना बनाइनुपर्नेमा जोड़ दिँदै नेता जत्तिकै कार्यकर्ता पनि सक्रिय हुनुपर्ने बताउनुभयो। वहाँले मुख्य जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताले राजनीतिक सक्रियता अझ वृद्धि गर्नुपर्ने आवश्यकता अवल्याउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजको आज काठमाण्डुमा आयोजित 15 वार्षिक साधारण सभामा वहाँले अस्थिर राजनीतिको प्रतिछायाले अर्थतन्त्र ओझेलमा परेको बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री गुरूङले समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुहुँदै राजस्व संकलन र खर्च प्रणालीमा समस्या देखिएकाले सोको समाधानका लागि सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो। खर्च प्रणालीलाई व्यवस्थित र सहज बनाउन सार्वजनिक खरिद ऐन संशोधनका लागि प्रयास भइरहेको बताउनुहुँदै संचार मन्त्री गुरूङले दुग्ध र उखु किसानलाई सरकारले यथाशीघ्र भुक्तानी दिने जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिकार प्राप्तिको लड़ाईमा कुनै शक्तिसँग सम्झौता नगर्ने बताउनु भएको छ। आज रूपन्देहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधानमा आम उत्पीड़ित समुदायका अधिकार सुनिश्चित गरिएको भए पनि परिवर्तन विरोधीहरूले अधिकार खोज्ने प्रयास गरिरहेको जिकिर गर्नुभयो। वहाँले 2084 निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो शक्तिका रूपमा स्थापित हुने गरी लाग्न नेता कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मुलुकमा राजनैतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको बताउनु भएको छ। काठमाण्डुमा आज आयोजित कार्यक्रममा नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष भट्टराईले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित रहने गरी प्रतिनिधि सभा र प्रदेशसभा नीति निर्माण गर्ने तथा मन्त्रीमण्डलमा समावेशी र विषय विज्ञका आधारमा सभा बाहिरबाट ल्याउने गरी संविधान संशोधन गरिनुपर्ने बताउनुभयो। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले असल नियत र नैतिकता भएन भने संविधान फेर्दैमा समस्या नहट्ने उल्लेख गर्नुभयो। नेपाली कंग्रेसका नेता एनपी साउदले संविधानमा राजनैतिक पक्षमा प्रभाव देखिए पनि विधिका हिसाबले संविधान परिपूर्ण हुन नसकेकाले विभिन्न प्रश्न उठेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका नेत्री रेखा शर्माले तत्कालीन राजनैतिक सन्तुलनको दस्तावेजका रूपमा जारी भए पनि विगतका तुलनामा वर्तमान संविधान प्रगतिशील रहेको तर्क गर्नुभयो। नेकपा एमालेका नेत्री डाक्टर बिन्दा पाण्डेले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताका आधारमा संशोधन गर्न सकिने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले संविधान संशोधन राजनीतिलाई अल्झाइरहने एजेण्डा नबनाउन सरकार र प्रमुख राजनीतिक दललाई सुझाव दिनुभयो। राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सर विरूद्धको खोप एचपीभी खोप समावेश गरिएको छ। सरकारले जापानिज इन्सेफ्लाइटिस दातुरा र रूबेला टाइफाइड निमोनिया पोलियो भ्यागुते रोग लहरे खोकी धनुष्टंकार हेपाटाइटिस बी हेमोफिलस इन्फ्लुएन्जा बी क्षयरोग गरी 11 रोग विरूद्धको खोप निशुल्क दिँदै आएकामा पाठेघरको मुख क्यान्सरको खोप पनि थपिएको हो। 11 रोग विरूद्धका खोपहरू शिशु जन्मेको 15 महिनाभित्र पूरा गरिसक्नुपर्छ भने थपिएको एचपीभी खोप कक्षा 6 अध्ययनरत छात्रा र विद्यालय नजाने 10 वर्षकी किशोरीलाई लगाइनेछ। परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले यस वर्षदेखि एचपीभी खोप अभियान चल्ने भएकाले खोप तालिकामा समावेश गरिएको बताउनुभयो। नेपालबाट पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले पाठेघरको मुख क्यान्सर विरूद्धको एचपीभी खोप अभियान 2081-82 सञ्चालन गर्ने निर्णय गरिसकेको छ। पाठेघरको मुख क्यान्सरका कारण बढ़दै गएको अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यका साथ यही माघ 22 गतेदेखि एचपीभी खोप अभियान मार्फत कक्षा 6-10 अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका 10-14 वर्षकी किशोरीलाई खोप लगाइने भएको छ। नेपाल पत्रकार महासंघको यही मंगसिर 28 गते सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ। हालसम्म उपत्यका कोशी गण्डकी लुम्बिनी बागमती प्रतिष्ठान एसोसिएट र सुदूरपश्चिम कर्णाली जुम्ला बाहेक प्रदेशको मतगणना हुँदा अध्यक्षमा निर्मला शर्माले 3973 मत प्राप्त गर्नुभएको छ भने वहाँका प्रतिस्पर्धी रमेश विष्टले 2829 मत प्राप्त गर्नुभएको छ। शर्माले निकटतम प्रतिस्पर्धी विष्टलाई 1144 मतले पछि पार्दै अग्रता कायम गर्नुभएको छ। अहिले मध्य प्रदेशमा मतगणना जारी रहेको छ। शर्मा प्रेस चौतारी नेपाल र प्रेस युनियनको साझा उम्मेद्वार हुनुहुन्छ भने विष्टलाई प्रेस सेन्टर समाजवादी प्रेस लगायतका संगठनहरूको समर्थन रहेको छ। बुटवलको तिनाउ पुलमा आज बिहान बोलेरो जीप पल्टिँदा दम्पती सहित 3 घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवल 12 नयाँ गाउँका 71 तिलकराम खनाल, उहाँकी श्रीमती 67 गौरी खनाल र जीप चालक हरि नेउपाने रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो। जीप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोकिएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्वको भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले शुक्रबार बगदादमा इराकी प्रधानमन्त्री मोहम्मद सिया अल सुदानीसँग भेट गर्नुभएको छ। विदेश मन्त्रीले इराकको सुरक्षा स्थिरता र सार्वभौम सत्ताप्रति अमेरिकाको प्रतिबद्धतालाई जोड़ दिनुभयो। अल जजिराका अनुसार ब्लिंकेन र अल सुदानीले सिरियाको तानाशाहीबाट प्रजातन्त्रमा परिवर्तनको आवश्यकतालाई समावेशी र सबै अल्पसंख्यकहरूको सुरक्षाका लागि छलफल गर्नुभयो। सिरियाका नवनियुक्त प्रधानमन्त्री मोहम्मद अल बसिरले विदेशमा रहेका सिरियाली शरणार्थीहरूलाई स्वदेश फिर्ता गर्ने कुरालाई आफ्नो प्रमुख लक्ष्यका रूपमा लिनुभएको छ। अल बसिरले देशमा स्थायित्व पुनर्स्थापना गर्ने प्रयासहरूको एक भागको रूपमा विदेशमा रहेका लाखौं सिरियाली शरणार्थीहरूलाई स्वदेश फर्काउने लक्ष्य राख्नु भएको छ। दक्षिण कोरियाको संसदले राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव पारित गरेको छ। महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले जनताको विजय भएको घोषणा गरेका छन्। डिसेम्बर 3 सैनिक शासन लागू गर्ने युनको असफल प्रयासपछि दक्षिण कोरियामा 1 हप्ताभन्दा बढ़ी तीव्र राजनीतिक तनाव निम्त्याएको थियो। राष्ट्रपति विरूद्धको महाभियोग प्रस्ताव संसदबाट पारित भएसँगै सोलको सड़कमा आज युनको पक्ष र विपक्षमा हजारौंको संख्यामा र्याली निकालिएको थियो। मतदानपछि टेलिभिजन सम्बोधन गर्दै महाभियोग लागेका युनले आफू पदबाट हट्ने तर सैनिक शासन लागू गर्ने असफल प्रयासका लागि माफी नमागेको बताउनु भएको छ। कुल 300 संसद सदस्य रहेको कोरियाली संसदमा 204 सांसदले विद्रोहको आरोपमा राष्ट्रपति विरूद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेका छन् भने 85 विपक्षमा मतदान गरेका थिए। मतदानमा 3 सांसद अनुपस्थित रहेका र 8 मत बदर भएको छ। महाभियोगसँगै युनलाई पदबाट निलम्बित गरिएको छ भने दक्षिण कोरियाको संवैधानिक अदालतले मतदान पछिको अवस्थाबारे छलफल शुरू गरेको छ। अदालतलाई युनको भविष्यबारे फैसला गर्न 180 दिनको समय दिइएको छ। यदि उहाँलाई पदबाट हटाइयो भने युन दक्षिण कोरियाको इतिहासमा सफलतापूर्वक महाभियोग लगाइने दोस्रो राष्ट्रपति बन्नुहुनेछ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
वीरगंज स्थित आईसीपी भन्सार हुँदै आर्थिक वर्ष 2081-82 को चार महिनामा 12,83,33,00,000 मूल्य बराबरका नेपाली उत्पादन भारत तथा तेस्रो मुलुक निर्यात भएको छ। वीरगंजको आईसीपी भन्सार हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रूस, फिलिपिन्स, थाइल्याण्ड लगायतका मुलुकमा तेल, जुस, कपड़ा, जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जड़ीबुटी निर्यात भएको वीरगंज स्थित आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो। आईसीपी भन्सार नकाउँदै चार महिनामा 2,85,43,97,000 मूल्य बराबरको फलफूलको जुस तथा 1,39,49,00,000 मूल्य बराबरको फलामे पाता, 2,27,65,00,000 मूल्य बराबरको भटमासको तेल र 1,32,00,00,000 मूल्य बराबरको सूर्यमुखी तेल भारत निर्यात भएको वीरगंज भन्सार आईसीपी द्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ। त्यसै गरी वीरगंज नाकाबाट गलैंचा, मनोरञ्जनका सामान, स्पोर्ट्स सुज, रेसाका कपड़ा, आयुर्वेदिक औषधि, स्टीलका भाँडाकुँडा र जीआई पाइप पोसाकका नमूना भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले निजी क्षेत्रको सुझाव सहित विद्युत विधेयक संशोधन गरिने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपान र एसियन पेन्ट्सले संयुक्त रूपमा शुक्रबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री खड्काले निजी क्षेत्रको साथ नभई 28,500 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न नसकिने भएकोले निजी क्षेत्रका सुझावलाई समेटेर विद्युत विधेयक संशोधन गर्ने प्रतिबद्धता जनाउनुभयो। मन्त्री खड्काले पाइप लाइनमा रहेका विद्युत आयोजनाहरूको विद्युत खरिद बिक्री सम्झौता पीपीए छिट्टै खुला हुने पनि बताउनुभयो। सरकारले सन् 2035 सम्ममा 28,500 मेगावाट विद्युत उत्पादन गर्दा 15,000 मेगावाट विद्युत भारत, बंगलादेश लगायतका मुलुकमा निर्यात गर्ने लक्ष्य राखेको उल्लेख गर्नुभयो। कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डाक्टर रामप्रसाद धिताले उत्पादन जस्तै प्रसारण र वितरणमा पनि निजी क्षेत्रलाई सहभागी गराउने विषयमा आयोगले गृह कार्य गरिरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा इपानका उपाध्यक्ष आशिष गर्गले देशको समृद्धिको आधार ऊर्जा विकास मात्र भएकोले त्यसको दिगो र प्रविधि मैत्री विकास अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो। कार्यक्रममा एसियन पेन्ट्सका कन्स्ट्रक्सन केमिकल विभाग प्रमुख डेनिस ज्याकोबले जलविद्युतका क्षेत्रमा विश्वव्यापी प्रचलनमा रहेका र रचनात्मक अभ्यास विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। विश्व ब्याङ्क बोर्ड बैठकले नेपाललाई प्रदान गर्ने सहयोग रकम 10 करोड़ डलर स्वीकृति गरेको छ। हरित जलवायु अनुकूलन सहितको समावेशी विकास र आर्थिक वृद्धिका लागि नेपालको नीतिगत पहललाई समर्थन गर्न विश्व ब्याङ्कले उक्त रकम प्रदान गर्न लागेको हो। ब्याङ्कका बोर्ड निर्देशकहरूले बिहिबार 10 करोड़ डलरको विकास नीति सञ्चालन डीपीओ स्वीकृति गरेको विश्व ब्याङ्कले उल्लेख गरेको छ। यसले नेपालको हरित जलवायु अनुकूलन र समावेशी विकासमा सहयोग पुग्ने विश्व ब्याङ्कले उल्लेख गरेको छ। मुस्ताङका 5 स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आलुको व्यावसायिक उत्पादनका लागि जोन कार्यक्रम सञ्चालन गरिएको छ। व्यावसायिक आलु खेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले जोन कार्यक्रम सञ्चालन गरिएको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत यसअघि मुस्ताङमा स्याउ र च्याङ्रा जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ। म्याग्दिर मुस्ताङ कार्यक्षेत्र भएको परियोजनाको जोमसम स्थित कार्यालयका प्रमुख भरत राज गौतमले कार्यक्रम मार्फत आलु खेती गर्ने कृषकलाई मल र बिउ किन्न, साना सिंचाई निर्माण, भण्डारण, बजारीकरण लगायतका कामका लागि 50-85% अनुदान दिइने भएको छ।
अब खेल समाचार रमेश टमटाबाट।
नेपाल प्रिमियर लीग एनपीएलको शनिबार भएको पहिलो खेलमा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई 6 विकेटले पराजित गरेको छ। त्रिवी क्रिकेट मैदान किर्तिपुरमा पोखराले दिएको 139 रनको लक्ष्य काठमाडौँले 14.1 ओभरमा 4 विकेटको क्षतिमा पूरा गर्यो। यो जितसँगै काठमाडौँ गोर्खाज प्ले अफ नजिक पुगेको छ। काठमाडौँको जितमा स्टेफन स्किनाजीले अर्धशतकीय पारी खेले। उनले 34 बल खेल्ने क्रममा 10 चौका सहित 60 रनको योगदान दिए। त्यसअघि टस हारेर पहिल ब्याटिङको निम्ति पाएको पोखराले निर्धारित 20 ओभरमा 8 विकेटको क्षतिमा 138 रन बनाएको थियो। यस्तै एनपीएल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ड्सलाई 32 रनले पराजित गर्दै प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ। 7 खेल खेलेको जनकपुर बोल्ड्स तालिकामा 10 अंकसहित शीर्ष स्थानमा छ। जनकपुर यसअघि नै प्ले अफमा पुगिसकेको छ। शनिबारको जितपछि चितवनले 7 खेलमा 8 अंक बटुलेको छ। चितवन 5 खेल खेलेको सुदूरपश्चिम रोयल्स र 6 खेल खेलेको कर्णाली याक्ससँग पनि समान 8 अंक रहेको छ। आइतबार हुने काठमाडौँ गोर्खाज र विराटनगर किङ्स बीचको खेलपछि शीर्ष 4 टोलीको टुङ्गो लाग्नेछ। शनिबारको खेलमा 181 रनको लक्ष्य पछ्याएको जनकपुर 18 ओभरमा सबै विकेट गुमाउँदै 148 रनमा समेटियो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित 20 ओभरमा 5 विकेटको क्षतिमा 180 रनको योगफल बनाएको थियो। नेपालले मलेसियामा हुने आमन्त्रित हकी प्रतियोगितामा सहभागिता जनाउने भएको छ। यो 16 वर्ष मुनिका खेलाड़ीले भाग लिने फेस्टिभल प्रतियोगिता हुनेछ। टीममा पुरूष र महिला दुवै खेलाड़ी हुनेछन्। प्रतियोगिता डिसेम्बर 17 21 हुनेछ। झापाको बितामोडमा शनिबारदेखि प्रथम झापा कप फुटबल प्रतियोगिता शुरू भएको छ। बितामोड 3 स्थित डोमालाल राजवंशी रंगशालामा एक भव्य समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रतियोगिताको उद्घाटन गर्नुभयो। झापा 11 फुटबल क्लबको आयोजनामा शुरू भएको प्रतियोगिता अन्तर्गत शनिबार भएको उद्घाटन खेलमा विभागीय टीम त्रिभुवन आर्मी क्लब विजयी भएको छ। आर्मीले मोरङको एलएक्सिटीएफसीलाई 3-0 गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो। फाइनल खेल पुष 8 गते हुनेछ। प्रतियोगितामा नेपालका 9 र भारतको एउटा क्लबको सहभागिता रहेको हाम्रा संवाददाता रोहित काफ्लेले जानकारी दिनुभएको छ। डिफेन्डिङ च्याम्पियन न्युरो टीम एनआरटीले दोस्रो इलाम गोल्ड कपको उपाधि जितेको छ। शनिबार इलामको ठूलो टुरी खेलमा सम्पन्न फाइनल खेलमा चर्च बोइजलाई 3-0 पराजित गर्दै नगद 10 लाख सहित ट्रफी प्राप्त गरेको छ। गण्डकी प्रदेश स्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरूष बास्केटबल प्रतियोगिताको उपाधि महिलातर्फ ग्रान्डी स्पोर्ट्स काठमाडौँले र पुरूषतर्फको उपाधि भने बेनी नगरपालिकाले जितेको छ। पोखरा रंगशाला बास्केटबल कोर्टमा शनिबार सम्पन्न भएको पुरूषतर्फको फाइनल खेलमा बेनी नगरपालिकाले पर्वतको जलजला गाउँपालिकालाई 67-55 अङ्कले पराजित गर्दै उपाधि जितेको त्यहाँबाट हाम्रा संवाददाता दीनानाथ बरालले जानकारी दिनुभएको छ।
अब मौसम आगामी 24 घण्टामा कोशी प्रदेशको पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 21.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 19.7 डिग्री सेल्सियस, न्यूनतम 2 डिग्री सेल्सियस। पोखराको अधिकतम 18.5 डिग्री सेल्सियस, न्यूनतम 5.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 22.3, न्यूनतम 4.1 डिग्री सेल्सियस। र दिपायलको अधिकतम तापक्रम 23.8, न्यूनतम तापक्रम 3.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आत्मनिर्भर शिक्षालाई सरकारले प्राथमिकता सहित अघि बढ़ाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता, विधिको शासन कायम गर्ने सरकारको प्रयासमा प्रतिपक्षी दलको सहयोग रहने गृहमन्त्री रमेश लेखकको विश्वास, पाठेघर क्यान्सर विरूद्धको खोप एचपीभी निशुल्क दिँदै आएको खोपको सूचीमा समावेश, दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलमाथिको महाभियोग प्रस्ताव संसदबाट पारित, र एनपीएल क्रिकेट अन्तर्गत आज भएका खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज विजयी। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।